नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विजय मल्लको उपन्यास अनुराधाको वाचन सुन्दै आएका छौं। गएको साता हामीले अनुराधाको छैठौं श्रृंखला वाचन सुन्यौं। छैठौं श्रृंखलासम्म आइपुग्दा अनुराधाले आफू कसरी अहिलेको अवस्थामा आइपुगे भन्ने कुरा बताइरहेकी छिन्। अब के बताउँछिन् अगाडि सुनौ अनुराधाको सातौं श्रृंखला पृष्ठ 110। त्यसैताका डाइरेक्टर रत्नमान सिंह आफ्नो घरमा मलाई देखाउन सुनाउन निम्ति नै प्रभुत्व स्थापना गरिरहे चाहिँ आफ्नो शक्ति प्रदर्शन गरिरहेको थियो। बिहान दिउँसो उसको ठूलो स्वर कहिले बगैँचामा कहिले भरेङमा सुनिन्थ्यो र जसलाई पनि केही न केही आज्ञा दिइरहेको हुन्थ्यो, हराइरहेको हुन्थ्यो। उसले मालीलाई बगैँचा सिँगार्न लगाएको थियो र कर्मीलाई राम्रा राम्रा डिजाइनका फर्निचरहरू ठाउँ ठाउँमा जोड्न लगाएको थियो। ऊ यसरी गृहस्थ कर्म पुरा गरे चाहिँ व्यस्त थियो, मेरो नजिकै देखा पर्न सकेको थिएन। तर तैपनि मैले सुनिने गरी आफ्ना काकीहरूलाई खुवाए कि खुवाएनन्, लुगा कपडाहरू टप घडी नेकलेस दिए कि दिएनन् भनेर कराइरहेको हुन्थ्यो। उनीहरूले सब कुरा दिन ल्याएका थिए तर मैले त्यसमा कुनै महत्त्व नराखेर वास्तै नगरेको अरे दराजमा राखेर गएका थिए। यसरी रत्नमान सिंह मेरो मन जित्न फकाउन फुल्याउने कोसिस गरिरहेको थियो। षड्यन्त्रकारीहरू आफू सामान्य देखा नपरि भित्रभित्रैबाट गोप्य रूपले गोटी चालिरहेका हुन्छन् र त्यसैलाई बलियो आधार पनि सम्झन्छन्। म लाठी थिइनँ तर अफसोस, म लाठी नभए पनि बेवकुफीले उसको जालमा कसिँदै गइरहेकी थिएँ। म जाल फाँदेर मुक्त हुन चाहन्थे र आफ्नो नक्कली स्वरूपलाई बदलेर सक्कली अनुराधा हुन चाहन्थे जसलाई कुनै किसिमको मानसिक दुःख नहोस्, पीडा नहोस्, जसमा विकृति नहोस्, कसैलाई मार्ने हत्या गर्ने छटपटी नहोस्, जो मनुष्यबाट पतित भएर राक्षसनी भइरहेकी नहोस्। त्यस्तो मेरो कामना, इच्छा, कोमल भावना सबको मैले आफैले मुहान थुनिसकेकी थिएँ। त्यसको प्रेत भएर म बाँचिरहेकी थिएँ। म कसरी सन्तुष्ट हुन सक्थेँ, कसरी विकृत नभई जिउन सक्थेँ? चुपचापसँग एकान्तमा बसिरहँदा जब रत्नमान सिंहको एक्कासी स्वर सुन्थे, झ्यालबाट हेरिरहँदा जब उसको शरीरलाई बगैँचामा घुमिरहेको देख्थे, जब अलि परबाट मुग्ध भएर उसले मेरो अङ्ग प्रत्यङ्गलाई खाउँला जस्तो आँखाले हेरिरहेको हुन्थ्यो, मेरो मानसिक दशा नै बेग्लै भएर आउँथ्यो। मलाई आफ्नो दुर्दशाको ख्याल हुन्थ्यो। म आफ्नो यस्तो कृत्रिम अवस्थालाई तुरन्तै निराकरण गर्न चाहन्थे र उफ्रेर आफ्नो पुरानो स्थितिमा पुग्न मन लाग्थ्यो, तर त्यो कहाँ सम्भव थियो र? केही दिनपछि म कजिसकेँ, नियन्त्रणमा आइसकेँ भन्ठानेर होला, मेरो कोठाको उत्तातिथि घुमेर रत्नमान सिंह साँझ पक्क मेरो कोठाभित्र पस्यो। म पुरानो पत्रिका पढिरहेकी थिएँ। पहिले मैले चालै नपाएकी जस्तो गरेँ, आँखाले पत्रिका पढ्नमा तलिन झैँ भइरहेँ, तर मेरो मनमा उद्वेग उठिसकेको थियो। कोखामा राखेको छुरीले आफूलाई घोचे झैँ अनुभव गरिरहेकी थिएँ। त्यही मौका थियो नजिक सम्हाउन आउने बित्तिकै उसलाई छुरी झिकेर प्रहार गर्ने। मेरो मन हडबडाइरहेको थियो, पत्रिका उठाएर पढिरहेको हात कामिरहेको थियो। म केही गर्न नसक्ने भए चाहिँ अतासिरहेकी थिएँ, जुरुक्क उठेर हान्न चाहन्थेँ, तर उठ्ने सामर्थ्य नरहे चाहिँ बसेको बसी थिएँ। म आफ्नो मनको कमजोरीलाई मिर्काउन चाहन्थेँ तर कमजोरीहरू ममा नउक्कने गरी टाँसिरहेका थिए। आफूलाई काबुमा राख्न चाहन्थे तर मुटु ढुकढुक हानेको आफैले सुन्दै थिएँ। म आफैसँग निराश भइरहेकी थिएँ। उसले के बोलिरहेको थियो मैले राम्ररी सुनिनँ। दूरबाट आवाज आइरहे चाहिँ मेरो कानमा परिरहेको थियो। यो कोठा मन पर्यो, गहनाहरू पठाइदिया कस्तो लाग्यो, मन नपरे अर्को पठाइदिउँला, चाहिएको भन्ने गर जे चाहिन्छ, तिमीले फिक्री मान्नु पर्दैन। ऊ झ्यालतिर गइरहेको थियो र झ्यालको खापा खोलेको थियो। म एक्कासी बिउजे चाहिँ भए, ऊ मेरो नजिकै आइपुगेजी मलाई लाग्यो। म एकदम सतर्क भएँ, कोखाको छुरीलाई तुरन्तै समाउन पुगेँ। मैले आँखा उठाएर हेरेँ, परैबाट झ्यालमा उभिएर मतिर बासनायुक्त नेत्रले हेरिरहेको रहेछ। त्यो अनुहार देख्ने बित्तिकै मेरो गुम्सेको घृणा एकदम फुटेर निस्क्यो। उसको अनुहारको हाँसो यस्तो थियो कि मलाई उत्तेजित गरिदिइहाल्यो। मैले घिनाउँदा घिनाउँदै, मैले अस्वीकार गर्दा गर्दै जाल जेलले फसाएर मेरो शरीरलाई भोग गर्ने लोभले यो लोग्ने मानिस पसिरहेछ र मेरो प्रेमी भन्ने इच्छा गरिरहेछ। यो विचार उत्पन्न हुने बित्तिकै मैले कठोरतापूर्वक भने, मैले अस्ति नै समुद्रमानलाई भनिपठाएकी थिएँ, याद नभए अझ सुन्नुहोस्, मलाई मेरो कोठामा तपाईँ पस्नुभएको मन पर्दैन, म यहाँ बस्न आएकी छु, तपाईँको मेरो यत्तिकै सम्बन्ध रहन्छ, तपाईँ मान्नुहुन्न भने म आज हिँडिदिन्छु, बुझ्नुभयो? म साँच्चैकै जुरुको उठेँ। उसको अनुहार चोरिएर एकैचोटि बत्ती निभेजेँ कालो निलो भयो। केही लामो कुरा भन्न चाहन्थ्यो, होइन म त्यसै तिमीलाई कस्तो छ भनेर पो, यति हडबडाएर बोलेर ऊ निस्किहाल्यो। त्यसैले अवश्य मेरो कुराले चोट पायो, मलाई पहिलोचोटि केही तृप्ति मिल्यो, तर अफसोस मैले आवेगमा पनि उसको हत्या गर्न सकिनँ। म आफ्ना कमजोरी र काहरता देखेर आफै निराश पाएँ। म उसलाई मार्न सक्दिनँ, म हत्यारिणी जानमारा बन्न सक्दिनँ, म दुर्बल छु। यस्तो यो चैतन्यले गर्दा म झन उदास र उत्साहहीन भएँ। म उसलाई हत्या गर्न सक्दिनँ, यो कुरा यसरी मेरो दिमागमा घुस्यो जसले गर्दा म झन उत्तेजित पाएँ। म जे गरेर भए पनि बदल्न चाहन्थेँ, मेरो स्वत्वलाई ध्वंस गरिदिने, मलाई यस्तो मिथ्या जीवनयापन गर्न बाध्य गर्ने षड्यन्त्र र धोकाद्वारा जे म होइन त्यही हुन विवश गर्नेहरूलाई म कसरी त्यसै छोड्न सक्थेँ? बदला नलिकन म किन त्यसै छोड्थेँ? बदला त लिएँ, तर अफसोस उनी केही बेर चुप लागिरहेन्। केही नबोली चुपचाप उनका कुराहरू सुनिरहेको थिएँ। जब उत्तेजनामा उनी बोल्दै जान्थिन्, मानव त्यो घटना अहिले नै घटिरहे जस्तो भान हुन्थ्यो र उनको अनुहारको भावभङ्गीमा यस प्रकारसँग कुराहरूको सिलसिलामा साथै परिवर्तित हुन्थ्यो कि म चकित हुन्थेँ। जब हत्याको बयान उनी गर्दै थिइन्, साँच्ची नै हत्या गर्न उनी गइरहेकी जस्तै थिइन्। रिसमा जब बोल्थिन्, मानौ उनको सामान्य त्यही व्यक्ति खडा छ जसलाई अहिले पनि उनी उही प्रकारले घृणा गर्दैछिन्। मैले उनको बयानको क्रम भङ्ग होला भन्ने भयले कुनै प्रकारको बीचमा हस्तक्षेप गरिनँ। उनी पनि मेरो उपस्थितिलाई बिर्सिए जाँ गरी बोल्दै गइरहेकी थिइन्। बदला, उनले एकचोटि बोलेर फेरि चुप लागिन् र मतिर हेरेर सोधिन्, तपाईँलाई कस्तो लाग्छ, के बदला एकै प्रकारको मात्र हुन्छ, हत्या गर्नु मात्र? उनी आफ्नो प्रश्नको प्रत्युत्तरको अपेक्षा नराखेर बोल्दै गइन्, बदला धेरै प्रकारको हुँदो रहेछ, हत्याभन्दा पनि महाभयानक बदला हुन सक्दो रहेछ। मलाई पत्तो थिएन, मानसिक कष्ट दिनु, मानसिक पीडा पुर्याउनु र मानसिक रूपले स्वत्वहीन तुलाइदिनु, त्यो पनि महाभयानक प्रतिशोध हुँदो रहेछ जसको मैले ख्यालै गरेकी थिइनँ। यो शस्त्र यति कठोर र तीक्ष्ण हुँदो रहेछ कि छुरी त्यसको तुलनामा मामुली हुन जान्छ। यसले मानिस मर्दैन तर मानिसको सर्वस्व हरेर टाट तुलाइदिन्छ र अदमृत अवस्थामा पुर्याइदिन्छ। मैले यही साधनको उपयोग गरेँ। त्यस दिन मैले जुन मैले रत्नमान सिंहलाई त्यस्तो मर्ममा चोट लाग्ने वचन बोलेर कोठाबाट घोक्राएकी थिएँ। त्यसबेला उसले कमजोरी नदेखाएर मसँग बाज्न र लड्न तम्सेको भए सायद आवेगको झोकमा मैले छुरी प्रहार गर्थेँ कि, या त्यसै दिन घर छोडेर हिँडिदिन्थेँ कि, या कमसेकम उसलाई केही सम्मानसम्म त गर्थेँ। तर एक जाली र षड्यन्त्रकारीले आफ्नो सबै अपमानलाई पिएर दाउनलाजेल ढुकेर बसिरहेजेउ बसिरहेको थियो। उसको अभ्यस्त बानी नै त्यही रहेछ, तर त्यसले मलाई ममा बेग्लै किसिमको प्रवृत्तिलाई उक्साइदियो। उसलाई मनैदेखि हेला त गर्थे नै, तर अपमानमाथि अपमान थपेर किञ्चित नगनी हेप्नसम्म थाले। एक पुरुषार्थहीन जालीप्रति जोसुकैले जे भने पनि ममा दयाको भाव उब्जन समेत सकेन, जसले आफ्नो सारा क्रियाकलाप व्यवहार र आचरणबाट मलाई हरतरहले कृतज्ञ बनाउने कोसिस गरिरहेको थियो। मलाई ऊ बिस्तारै थाहा नपाउने गरी आत्मसमर्पण गराउने चेष्टामा जुटेको थियो। मेरो दरो आत्माभिमानलाई दोब्याएर बिस्तारै भाँच्ने सुरमा थियो। म उसको हरेक चालमा सतर्क थिएँ। उसले हर तरहबाट यही अस्त्र प्रयोगमा माथि गरेको थियो र आफ्नो राक्षसी वृत्तिलाई सजनताले छोपेको थियो। उसलाई निश्चय थियो कि उसका अरू कपटहरू सफल भए चाहिँ यसमा पनि उस सफल हुनेछ। यसैले आफूले अस्तित्व समेत नभएको मामुरी व्यक्ति पहिले देखाइरहेको थियो र मलाई खाल्टोतिर तान्दै थियो। तर यसै बखत मैले उसको महाकमजोर स्थानमा छुन नसकेको भए ऊ मलाई काँचै फसाउने सुरमा थियो। सायद केही अंशमा ऊ सफल पनि हुँदो होला। गुहेश्वरीमा त्यत्रो अपमान र घरमा समेत त्यही प्रकारको व्यवहार मबाट पाएपछि मलाई उसले चिनिसक्नुपर्ने, तर उसलाई आफ्नो दाउपेचमा विश्वास थियो। एउटा दाउ दुईवटा दाउ सफल भएपछि अरू किन सफल नहुनु, उसलाई यही लागेको थियो होला। तर म त्यस्तो कठोर क्रूर निस्कुला भन्ने उसले सम्झन सकेन। म सुन्दर मात्र थिइनँ, विषाक्त पनि थिएँ। बाहिरबाट जति सरल देखिन्थे त्यत्तिकै आन्तरिक रूपले विकृत पनि भइसकेकी थिएँ। जति ऊ जालमा लपेट्न चाहन्थ्यो उत्तिकै यातना दिन म पनि चतुर भइसकेकी थिएँ। उसले मबाट त्यस दिन अपमान खाइसकेपछि आफ्नो सज्जनता प्रकट गरेर मलाई दुर्जन साबित गर्न घरका परिवारहरूलाई आफ्नो जन्मदिवसको न्यू राखेर नयाँ लुगा सारीहरू सबलाई बाँड्यो। मेरा दिदीहरू आमालाई र सानो भाइलाई समेत बोलाएर ठूलो भोज खुवाएर रिप्रेजेन्ट समेत दियो। उसले त्यही घोषणा गरेको थियो कि उसले मेरो सानो दिदीको लोग्ने मेरो सानो भिनाजुलाई जागिर बढाइदिन सब प्रबन्ध मिलाइसकेको छ। अब खरदारबाट उहाँ सुब्बा हुनुहुनेछ। आमाको मुटुको व्यथाको उपचार गर्न अमेरिकाबाट भर्खर मात्र केही दिनको निमित्त नेपालमा आइपुगेको विशेषज्ञलाई जचाउने बन्दोबस्त गरिसकेको छ। मेरा दुवै भिनाजुहरू बोलाइएका रहेछन्। उनीहरू पनि ढिलो गरी आइपुगे। खुसियाली नै भएको थियो। मलाई दिएका गहनाहरूको उल्लेख आफ्ना काकीहरूबाट उसले आफैले गर्न लगाएको थियो र त्यो त मामुली हो। म आफ्नो जानलाई अहिले के दिन सक्छु र भन्दै ऊ लाचारी व्यक्त गर्दै थियो। म त्यहाँ एकछिन यसो बसीमाथि उक्लेकी थिएँ। मैले आमा दिदीहरू कसैसँग पनि राम्ररी बोल्दा पनि बोलिनँ, हेर्दा पनि हेरिनँ। मेरो विषयमा आमाहरूले अलि रिसा छ भन्ने दोष उद्घाटन गरेपछि उसले त्यस्तो त मैले देखिनँ, भए पनि सब कुरा आफसे आफ ठिक हुन्छ, म सहन पनि त सक्छु भनी आफ्नो सज्जनता देखाएको रहेछ। र थाहा नपाइँदो किसिमले भविष्यमा उसले मलाई दिन लागेको जग्गा जमिन घर विराटनगरका मिलहरूका सेयरहरूको उल्लेख गरेको रहेछ, जसमा मेरी आमाले सन्तुष्ट भएर ज्वाइँको बखान्त गर्नु नै भयो होला। तर दिदीहरूले जरुर मसँग डाहा गरे होलान् भन्ने मलाई लाग्छ। मेरा अरू भिनाजुहरू आफ्ना डाइरेक्टर जस्ताको सम्मुख जरुरी दबेर सम्मान देखाएर कुरा गर्दा होलान्, उनीहरूले डाहा गर्न त परै जाओस् प्रशंसा गरिरहे होलान्। केही समयभित्रै उसले आफ्नो आडम्बर र स्वाङद्वारा आफ्नो वास्तविक स्वरूपलाई छिपाइसकेको थियो र मेरो अवगुणको प्रचार स्वतः बढिरहेको थियो। यस्तै मौकालाई ऊ कुरिरहेको थियो। मलाई मेरो गल्ती र अपराधलाई क्षमा गरेर ऊ आफ्नो सम्पूर्ण बेइमानीमाथि पर्दा राखी सबको अगाडि आफ्नो विशाल औदार्यको परिचय दिने प्रयासमा थियो। उसको कृतज्ञ म बनु यही उसको ठूलो स्वार्थ थियो। तर उसलाई थाहा थिएन कि यस प्रकारको बाह्य देखावट र स्वाङबाट जुन उसले म प्रति एक षड्यन्त्रद्वारा बेइमानी गरिसकेको थियो त्यसको उन्मूलन हुन सक्दैन। त्यसको ज्वरोले मेरो अन्तरात्मालाई समेत रुग्ण गरी त्यसको प्रतिक्रिया स्वरूप जो म विकृत भइसकेकी थिएँ। फेरि म स्वाभाविक अवस्थामा आउन सक्दिनँ भन्ने उसलाई थाहा थिएन। प्रेम स्नेह कृतज्ञता र क्षमाको उपज होइन, त्यसको निमित्त उच्च मानवीय मानसिकता र अभिरुचिको आवश्यकता रहन्छ भन्ने उसलाई थाहा थिएन। षड्यन्त्र र धुर्ताई विष हो, अविश्वास र शङ्का त्यसको हत्या हो, उसले सम्झन सकेको थिएन। एक दिन मेरा आमाहरूले छोरीलाई माइत बोलाउने दस्तुर अनुसार मलाई बोलाउन पठाए। मलाई थाहा थियो कि यसमा पनि कुनै जाल हुन सक्दछ। तर जुन दिन हत्याको उद्देश्य लिएर म यस घरमा आएकी थिएँ त्यही दिन मैले मरेपछि मात्र त्यस घरमा पाइला हालौँला भनी बाहुनीलाई भनेर आएकी कुरा सम्झेँ। त्यसैले उत्निखेरै मैले बोलाउन आउने मानिसलाई म आउन्न भनी पठाइदिएँ। त्यो फर्केर गयो। मैले यसरी आफू जन्मेको घरसँग नाता तोडिसकेकी थिएँ र यस घरमा आफ्नो कुनै पनि स्नेह र प्रेमको सम्बन्ध नरहे पनि शत्रुता र बदलाको भावनाले सम्बन्धित भई अडिरहेकी थिएँ। यसरी एक्लै कसैको सहायता र मद्दत बिना युद्ध क्षेत्रमा खडा थिएँ। चारैतिरबाट आएको घातलाई छातीमा थापेर षड्यन्त्रकारी जे मौका पर्खिरहेकी थिएँ। म माइत गइनँ। त्यसै कुराले भित्र आफै छटपटिरहेकी थिएँ। समुद्रमान कलेजबाट फर्केर सोझै मेरो कोठामा पसेको थियो। म उसलाई बराबर चाहिने कुराहरू भनी पठाउने गर्थेँ र उसले मलाई ल्याइदिने गर्थ्यो। पहिले सुरु सुरुमा मलाई याद छ ऊ मसँग खालि आश्चर्यचकित मात्र थियो। उसले मलाई माला चढालेर रिसले फन्केर गुहेश्वरीबाट निस्केकी देखेको थियो र त्यसरी घरमा आएको पनि। उसले पहिले आफ्नो दाजुको साथै आफ्नो अपमान भएको पनि अनुभव गरेको रहेछ र दाजुको सट्टामा ऊ भए मसँग बदला लिन तम्सिहाल्दो रहेछ। ऊ सहने छाँटको कपटी थिएन। म त्यहाँ सुरु सुरुमा पस्दा ऊ मेरो सामान्य समेत पर्दैन थियो र मसँग भित्रभित्रै विरोध थियो। खालि दाजुको आज्ञाले गर्दा म कहाँ आउन ऊ विवश थियो र उपेक्षाशील भावले मसँग सम्पर्क राख्थ्यो, म त्यो थाहा पाउँथेँ। तर केही दिनमा मेरो स्वभावले गर्दा उसलाई सायद लाग्यो होला म माथि नै अन्याय भएको र बिस्तारै सानुभूतिर सद्भाव देखाउन थाल्यो र मेरो एक्लोपनामा मनोरञ्जन होस् भन्नको खातिर एक दुई किताब पत्र पत्रिकाहरू ल्याइदिने गर्थ्यो र संसारका विभिन्न समस्या र आफ्नो देशका विषयमा पनि टिका टिप्पणी गरी मसँग कुरा गरिरहन्थ्यो। यही एकजना व्यक्ति त्यस घरमा थियो जसलाई म पत्याउन सक्थेँ र जोसँग केही कुराकानी गरेर आफूलाई बहलाउने गर्थेँ। मभन्दा कान्छो नभए पनि बिचरा कलिलै थियो, बालकपन उसको गएको थिएन। म उसलाई आफ्नो भाइ चाहिँ गर्थेँ तर उसको अनुहारमा पनि उसको दाजुका भागहरू स्पष्ट देखिन्थे। त्यसले म केही विचलित हुन्थेँ र मेरो हृदयमा विकर्षण पैदा हुन्थ्यो। आफ्नो त्यस विकर्षण र घिनलाई मलाई बराबर उसको सामुन्ने देखाउन अभिनय गर्नुपर्थ्यो र अभिनयतामा म सफलता पनि पाउँथेँ।
जाऊं मैं तो बे बलियार तूने मेरो मन गर लियो जाऊं मैं तो बे बलियार।
उसले आज पनि केही उपन्यास र पत्रिकाहरू ल्याइदिएको थियो। मैले सब उल्टाइ हेरेँ। यी मेरा एकान्तका साथीहरू थिए। म दङ्ग भएकी थिएँ। त्यसै वखत आत्मान सिंह मेरो कोठामा दुस्साहसपूर्वक पसेको थियो। म माइत नगएकी भन्ने सुनिसकेको होला। त्यसको अर्थ ममा परिवर्तन आइसकेछ भन्ने अनुमान लगायो होला। म घर नजानु यही घरमा टिकेर बस्न खोजेको भन्ने ठानेर ऊ त्यहाँ पसेको थियो। मैले यो तत्क्षण बुझिहालेँ र ममा एकदम उद्विग्नता चढिहाल्यो। मेरा हरेक कार्यको अर्थ उसलाई मैले बिस्तारै मन पराउँदै जान लागिरहेछु भन्ने लाग्यो होला। म त्यस्तो व्यक्तिलाई प्रेम गर्न बसौँ? ममा धेरै दिनपछि फेरि पुरानो क्रोध र उन्माद चढिहाल्यो र समुद्रमानको सामान्य भएको हुनाले केही बोल्न र केही गर्न मलाई अप्ठ्यारो परिरहेको थियो। मेरो यस मौनताको अर्थ पनि उसलाई अर्कै लागेछ कि म वास्तवमा नै पग्लिसकेँ। त्यसैले समुद्रमालाई त्यस कोठाबाट पन्छाउन उसले एउटा काम हराइहाल्यो। हेर त समुद्र, ऊ त मेरो कोठामा अट्याच बेखेस छ। अफिसको जरुरी भन्ने लेखेको कागजपत्र र फाइल लिएर आऊ त, अहिले यहीँ हेरेर सिद्ध्याउँछु। उसले यति बोल्यो। म आफूलाई सम्हालेर नै बसिरहेकी थिएँ। जब समुद्रमान जानलाई कोठाबाट निस्कन आँट्यो मलाई झनक्करी सुट्यो। मैले समुद्रमालाई रोक्दै भने, पक्क समुद्र तिमीले पर्दैन, तपाईँ उतै कोठामा गएर आफ्नो जरुरी काम गर्न सक्नुहुन्छ। मेरो कोठामा पस्ने हो भने याद गर्नुहोला, तपाईँलाई नराम्रो हुनेछ। मेरो र तपाईँको यत्तिकै सम्बन्ध हो, बुझ्नुभयो? म तपाईँको विवाहिता नारी होइन, याद राख्नुहोला। तपाईँ तुरुन्तै गइहाल्नुहोस्। मेरो आफ्नो आँखा आफ्नो कोखामा तुरुन्तै पुगेको थियो र छुरीले आफूलाई घोचिरहेछ अनुभव गरेकी थिएँ। उसको अनुहार एकचोटि रातो भयो र तर तत्क्षणै कालो निलो भएर म्लान भयो। भाइको सामान्य भएको अपमानको पीडाले उसको अनुहार छेदविच्छेद भयो तर ऊ केही बोलेन। उसको भाइ यसो उसो गरी त्यस कोठाबाट भागिहाल्यो। मलाई उसको यातनाले खुइलिएको अनुहार देखेर केही बेरसम्म तृप्ति मिलिरह्यो। म यस्तै चोट उसलाई दिन चाहन्थेँ ताकि मेरो बदलाको इच्छा पूरा भइरहोस्। समुद्रमानसँग दाजु चाहिने एक दुई महिनामा खनिन पुगेछ। यसले गर्दा समुद्रमान पनि केही रिसाएको थियो र मसँग गुनासो गर्न आएको थियो। ऊ आफ्नो कलेज सधैँ धाइरहन्थ्यो र पढाइमा होसियार पनि थियो। कलेज नगएर घरैमा बसी गफसफमा लागिरहन्छ भन्ने दोषारोपण उसको दाजुले लगाएको रहेछ। तर यस्तो दोषको के कारण हो मैले बुझिहालेँ। समुद्रमान मसँग बढ्ता लसिरहेको उसलाई मन परेको रहेनछ। तर म किन उससँग तर्सिरहन्थेँ र झन् समुद्रमानलाई बोलाई गफ गरिरहन थालेँ। एक दिन हामी एउटा बङ्गाली उपन्यास राम्रो नराम्रो भनी गफ गरिरहेका थियौँ। समुद्रमान र म त्यसैमा संलग्न थियौँ। हामीले कोही आएको नआएको चाल नै पाएनौँ। त्यसै वखत आफ्नो सामान्यको भित्ताको ऐनामा कसैको प्रतिबिम्ब देखे चाहिँ मलाई लाग्यो। मैले आँखा उठाएर हेरेँ। रत्नमान सिंह ढोकामा उभिएर हामीलाई सशङ्क दृष्टिले हेरिरहेको रहेछ। उसको भावभङ्गीमाबाट उसको मनमा रहेको छटपटाहट र यातना स्पष्टसँग झल्कियो। ऊ हामीलाई शङ्का गरिरहेको थियो। एक निमेषमा मेरो मनमा भयानक कार्यक्रम बनिहाल्यो। मैले गहिराईपूर्वक त्यसमा सोच्दै सोचिनँ। यसको परिणाम भविष्यमा के हुन्छ कल्पना नै गरिनँ। म बदलाको आवेगमा बहिहालेँ। षड्यन्त्रद्वारा मलाई यस्तो अवास्तविक मिथ्या जीवन बिताउन विवश गर्ने, मेरो सर्वनाश गर्नेहरूप्रति म दयालु हुन सक्थेन। म झम्टेर यस कार्यक्रमलाई सञ्चालन गर्न तम्सिहालेँ। रत्नमान सिंहको प्रतिबिम्ब ऐनाबाट लुप्त भइसकेको थियो र ऊ भर्याङ ओर्लेर गएको आवाज आइरहेको थियो। मैले समुद्रमानसित उपन्यासको सिलसिलालाई भङ्ग गरेर हाँस्दै बहुतै मायालु स्वरमा भने, समुद्र, मैले भनेको एउटा कुरा मान्छौ? विषयान्तर भएकोले ऊ केही अकमकियो तर भन्यो, मान्नुहुने भए किन नमान्नु? मैले कहिले नमानेको छु र तपाईँको कुरा। ऊ हाँस्न थाल्यो, म पनि हाँस्न थालेँ। मैले भने, मानिसको जीवनमा दुःखै दुःख भए तापनि अरूहरूको अनुहारमा उदासीनता र कष्ट देख्यो भने आफ्नो दुःखको सम्झना हुन्छ हो कि होइन? उसले मैले के को सङ्केत गरेकी हुँ बुझिहाल्यो र गम्भीर अनुहार लगायो। मैले झटपट उसलाई उत्साहित तुल्याउन मिठो स्वरमा बोलेँ, त्यसरी मलाई कसैको उदासीन अनुहार हेर्न मन हुँदैन। तिमी मेरो अगाडि सधैँ हँसिलो अनुहार लाएर बसे, त्यसकारणले मलाई देख्ने बित्तिकै तिमी हाँस, म पनि तिमीलाई देख्ने बित्तिकै हाँस्ने गर्छु, चाहे जोसुकै अगाडि होस्। याद गर, चाहे जोसुकै अगाडि होस्। मन्जुर, हेर म यसरी हाँस्ने गर्छु। म उसको अगाडि मुसुक्क हाँसेँ, ऊ पनि हाँस्यो, त्यस्तै हाँसो हाँस। मन्जुर, उसले गिज्जिएर जवाफ दियो, म सधैँ त हाँसिरहने गर्छु, कहिले रोएको छु र? लौ न हाँस, मलाई तिम्रो हाँसेको अनुहार हेर्न मन पर्यो, कति राम्रो हाँसो। हामी दुवै केही बेर हाँसिरह्यौँ र अनि मैले गम्भीर भएर भने, लौ हेर मन्जुर दिइसक्यो त, जोसुकैको अगाडि पनि मुसुक्क हाँस्नुपर्छ, म पनि मुसुक्क हाँसेर जवाफ दिनेछु। उसले मन्जुरी दियो। यसरी मैले खतरापूर्ण योजनालाई कार्यान्वित गरेँ। रत्नमान सिंहको समस्त षड्यन्त्रको जवाफको रूपमा मैले यही प्रयोग गरेँ र उसको आडम्बरको पर्दालाई च्यातेर दुज्याउन थालेँ। उसको शङ्कारी प्रपीडित छातीलाई म यसरी नै जलाएर यातना कष्ट शासना दिन तम्सिहालेँ। त्यो दुःखी होस्, बर्बाद होस्, छटपटाओस्, जलोस् म यही चाहन्थेँ। म उसलाई घृणा गर्दछु, कसैलाई प्रेम, यही प्रदर्शन गरेर उसको मुटु लुट्ने दाउमा म जुटेँ। मेरो कोखमा रहिरहेको छुरीभन्दा पनि बढ्ता भयानक बदलाको साधन यो हुन सक्दछ भन्ने मैले अनुमानै गरिनँ। मैले यो पनि अनुमानै गरिनँ कि यसले भर्खर पलाएको निर्दोष समुद्रमानमा पनि ध्वंस हुन सक्छ र उसले जीवनभर कष्ट कष्ट पाउनेछ। म पनि यस विषका प्रभावबाट जोगिन्न, यो मैले विचारै गरिनँ। मैले उसको भाइलाई नै उसको वास्तविक प्रतिद्वन्दी चाहिँ खडा गरेर बदला लिन गोटी चालिसकेकी थिएँ। पछि हट्ने कुरा नै थिएन। षड्यन्त्रकारीको मिथ्या आचरण, मिथ्या भावना, मिथ्या भाषा र कुटिलतापूर्ण व्यवहार, नारी मात्रको भयानक मायावी कला मैले त्यस वखत सब प्रयोग गरेँ। यसरी मलाई आफू जो होइन त्यही बन्न कर लाग्यो। मेरो जिन्दगी त्यस्तो भयो जो बिहानदेखि नै बेलुकासम्म अभिनय गरेर नै बसिरहन्छ र आफ्नो वास्तविक अस्तित्वलाई छिपाएर छलछाम गरिरहन्छ। म त्यस्तै नै भएँ। अरूलाई कष्ट दिएर आफ्नो कष्ट भुल्ने सरल उपाय मैले त्यस वखत त्यहाँ भेट्टाएँ। यसैले सम्भव यसको मैले उपयोग गरेँ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन विजय मल्लको उपन्यास अनुराधाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रोति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट कार्यक्रम श्रोति सम्वेक सुनिरहनु भएको छ। श्रोति सम्वेकमा हामी विजय मल्लको उपन्यास अनुराधाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। मैले आफ्नो कुटिलतापूर्ण योजना अनुसार कार्यारम्भ गरेँ। केही दिनसम्मलाई कबुल सम्झाइरहनु मैले पर्यो र हँसाउनु पर्यो। त्यसपछि उसलाई देख्ने बित्तिकै मुसुक हाँस्न थालेँ। ऊ मलाई देख्ने बित्तिकै मुसुक हाँस्न थाल्यो। समुद्रमालाई यो कुरा मेरो ठट्टै मात्र हो भन्ने सकभर भ्रममा पारिरहेकी थिएँ र भान्सामा काकीहरूको सामान्य पनि हाँसेर ठट्टै गरिदिन्थे। समुद्रमान पनि यसलाई त्यति महत्त्व नराखेर ठट्टैमा उडाइरहन्थ्यो। म रत्नमानको सामान्य पनि उसको भाइलाई बढ्ता ख्याल राखे जे गरी दिलचस्पी देखाउन थालेँ। उसले नदेखिने गरी तर उसैलाई देखाउने मनसायले समुद्रमानलाई देख्ने बित्तिकै मुसुक्क हाँसिदिन्थे र आँखाले इसारा र हावभाव गरिदिन्थे ताकि उसको मनमा अझ शङ्का बढोस् र त्यसैमा छटपटाइरहोस्। उसले नदेखे चाहिँ गर्थ्यो तर उसको अनुहारको सज्जनताको मुकुण्डमा समेत रङ बदलिहाल्थ्यो। शङ्काले तडफडाएको स्पष्ट देखिन्थ्यो। मेरो यातनाको तीर खेर गइरहेको थिएन। म साँझपख बिस्तारै बगैँचामा टहल्न जान थालेँ। समुद्रमानलाई साथमा लिएर उसँग हाँसी ठट्टा गरिदिन्थे। ठुलो ठुलो स्वरले कुरा गरेर खित्का पनि छोड्थे। मलाई थाहा थियो त्यस वखत रत्नमानसँग आफ्नो कोठाको पर्दाबाट चियाएर चेवा लिइरहन्थ्यो र छटपटाइरहन्थ्यो। यसो गर्दा गर्दै बिस्तारै मैले समुद्रमानलाई लिएर बाहिर निस्कन पनि सुरु गरेँ र सिनेमा हेर्न पनि जान थालेँ। टुडी खेलमा साँझपख चक्कर मारेर आउन पनि थालेँ। दुई तीन घन्टा साँझको समय मैले उसँग श्रृङ्गारले सुसज्जित भएर ठाँटिएर बिताइदिए। घर फर्काँदा रत्नमान तल चौरमा एक्लै अँध्यारोमा रन्थनिरहेको हुन्थ्यो वा झ्यालमा बसेर सडकतिर ताकिरहेको हुन्थ्यो। कहिलेकाहीँ मलाई आफै यो कुरा अत्यन्त घृणास्पद लाग्थ्यो र कहिलेकाहीँ समुद्रमानसँग उसको दाजुको अनुहारसँग सादृश्य राख्ने अंशहरू देखेर म अत्यन्त विचलित पनि हुन्थेँ। घिन पनि लाग्थ्यो तर अभिनय नगरी मलाई सुखै थिएन। जबरजस्तीसँग मनको यस भावलाई दबाएर म अभिनय गरिरहन्थेँ। हाँस्थेँ, ठट्टा गर्थेँ, हँसाउँथेँ र उसलाई बढी उत्तेजित हुन नदिन बराबर आफ्नो अभिभावकपनको रूप पनि प्रकट गरिरहन्थेँ। यसरी सन्तुलन राख्दा मलाई बिचरा समुद्रमानको भोला भालापन र निश्चल सरल हृदयप्रति अत्यन्त दया उठ्थ्यो। तर अफसोस, भयानक खेल खेल्न लाग्दा बिचरा साधनहरू अनावश्यक रूपले रगडिन्छन्। कसैको अकाल मृत्यु हुन्छ, कसैको जीवन दुखान्तमय भएर खत्तम हुन्छ। एक दिन समुद्रमानले आएर मसँग भन्यो, हेर्नुहोस् भाउजू, तपाईँ र म यसरी बाहिर घुमफिर गरेको कसैलाई मन परेको रहेनछ। अब के गरौँ, अब यताउति नघुमाउँ क्यारे। मैले उसको उदास र बेग्र अनुहारलाई हेरेर केही बेर बोले। मलाई झनकरी छुटेको थियो, तर समुद्रमानलाई यसको असर निकै पर्न सक्छ भन्ने विचारले हाँस्दै मैले उसँग सोधेँ, तिम्रो दाईले के भन्यो होला? होइन, उसले बिस्तारै जवाफ दियो, दाईलाई मन परेको रहेनछ। म जोडसँग खित्का छोडेर हाँसेँ र उसलाई पनि हँसाउने चेष्टा गर्दै भने, के खल्लो अनुहार लागेको त त्यो, तिमीलाई के दुःख, मैले पो दुःख मान्नुपर्छ। हेर म यसरी हाँसिरहेछु। मेरो यो कुरा सुनेर पनि मुसुक्क हाँस्यो। अनि मैले उसलाई भने, हेर तिमी सधैँ हाँसिरह, तिम्रो दाजुले तिमीलाई र मलाई बाहिर जान रोक्यो भने पछुताउनु पर्ला भनेर म भनौँला। लो भन, एकचोटि यसो नघुमै कहीँ खाएको पच्छ, शरीर ठिक हुन्छ कि अरू आइमाई झैँ टिभी भएर म पनि मरौँ? मेरो शरीर हेर कतिको रिष्ट पुष्ट छ, के ल्यायो घुमेर त हो। यसमा पनि रोक्न खोज्यो भने तिमीलाई थाहै नै छ, तिम्रो दाईसँग मेरो बिहे कहिल्यै भएको थिएन, तर तैपनि उसको इज्जत जोगाइदिने यहाँ आएर स्वास्नी झैँ बसिरहेकी छु। के म यो सत्य कुरा खोलेर उसको बदनामी गर्न सक्दिनँ? मेरो यस कुराले समुद्रमान केही उत्साहित भयो, तर तैपनि ऊ उदास थियो। उसलाई आफ्नो दाजुको सोझै विरोध गर्न अप्ठ्यारो परिरहेको थियो। मैले उसलाई सधैँ ताकेर घुमाउन लिएर हिँडेँ र एउटा नराम्रो थोत्रो हिन्दी फिल्म हेर्न गएँ। घर फर्कँदा बाटो ढुकेर रत्नमान बसिरहेको थियो। समुद्रमान अलि हच्किहाल्यो, यसले गर्दा त्यस दिन रत्नमान सिंहसँग बोल्न मलाई कर परिहाल्यो। म अगाडि बढेर उसँग खुब कड्केर कठोरतापूर्वक सोधेँ, भन्नुहोस् तपाईँ मसँग के चाहनुहुन्छ? के मलाई घुम्नेसम्म पनि स्वतन्त्रता छैन? रत्नमान एकदम अकमकियो, बोल्न सकेन। मेरो रूप र सौन्दर्य अगाडि उसको केही जोर चल्दैन थियो, अनुहारको रङ उसको उडिहाल्यो। मैले फाइदा उठाएर बोलेँ, हेर्नुहोस्, तपाईँ मलाई यस घरमा बसाइ मात्र राख्न चाहनुहुन्छ भने जे गर्छु त्यसमा छेकबार बन्ने कोसिस नगर्नुहोस्, न त तपाईँलाई नराम्रो होला, याद राख्नुहोस्। समुद्रमान हिँडिसकेको रहेछ। म केही वास्ता नगरे चाहिँ सोचे कोठातिर आएँ। शङ्काको प्रचण्ड लहरहरू छुटिसकेका थिए। यसले षड्यन्त्रकारी रत्नमान सिंहको दिललाई टुक्रा टुक्रा पारिरहेको थियो। म खुसीले दङ्ग थिएँ, मेरो तीर खेर गइरहेको थिएन। झन् यसलाई तीव्रतम बनाउने चेष्टाले म किसिम किसिमका व्यवहारहरू गर्दै गइरहेकी थिएँ। समुद्रमानप्रति यथार्थमा नै म झुकेको हुँ भनी देखाउन भान्सामा काकीहरूसँग समुद्रमानलाई दुध किन राखिदिनु भएन, फुल तारेर राखिदिनुहोस् भनेको होइन, आदि सानातिना कुराहरूमा समेत ध्यान राखे चाहिँ टिका टिप्पणी गर्न थालेँ। समुद्रमान घर फर्केको छैन, आज किन यस्तो ढिलो, कता गयो, भात खाँदै खाएन, आदि कुराहरूको यसरी चर्चा गर्न थाले कि यसले काकीहरू समेत मसँग सशङ्क थिए र मेरो विरोधमा गएर बिस्तारै रत्नमानसँग चोक्ली पनि लाउन थाले। रत्नमान सिंह बिस्तारै सजग र सतर्क हुँदै आइरहेको थियो। उसको मन शङ्का र त्रासले झन्झन हुड लिएको थियो। केही दिनपछि समुद्रमानको कोठालाई सफा सुग्घर गरिदिनु, उसका लुगाफाटालाई टकटकाएर सफासँग थन्काइदिनु, बिछौनाको तन्ना मिलाइदिनु आदि कार्यहरू पनि मैले नै हेरिदिन थालेँ। स्वेटर तन्नामा बुट्टा काट्नु, आफ्नो नामले भरिदिनु, आई लभ यू भन्ने अङ्ग्रेजी धागोद्वारा बुनिदिनु आदि क्रियाहरू पनि देखाउन थाले। आफ्नो एउटा तस्विर लगेर समुद्रमानको कोठामा झुन्ड्याइ पनि दिए। रत्नमान सिंहको ईर्ष्या चढ्किन थाल्यो। समुद्रमान पनि सजग हुँदै आइरहेको थियो र तर्सन थालिरहेको थियो। सबजनाको शङ्काले भरिएको नेत्रबाट गुज्रन उसलाई अप्ठ्यारो भइरहेको थियो। यसैले काठमाडौँ छाडेर जाने उसले इरादा गरेको थियो। कुनै दाउले ऊ निस्कन चाहन्थ्यो, म चाहिँ थाहा नपाए चाहिँ स्वाभाविक रूपले व्यवहार गर्दै थिएँ र आफ्नो अभिनयद्वारा समुद्रमानलाई अङ्कन नदिने चेष्टामा जुटिरहेको थिएँ। उसले नैराशी सूचक आवाज निकाल्ने बित्तिकै उसलाई उत्साहित तुल्याउन मेरो मुस्कान र हँसिलो चेहरा नै पर्याप्त हुन्थ्यो। एक दिन दुई दिन दाजुभाइको आपसमा खटपट परेको मैले चाल पाएँ। दाई चाहिँले जरुरी भए पनि उसलाई कुनै कुराबाट सतर्क गरायो होला। समुद्रमान उत्रेको अनुहार लिएर कोठाभित्र पस्यो र एकछिन मेचमा थ्याच्च बसेर घुरिरह्यो। उसको कुनै ख्याल नगरे जस्तो गरी बिछौना मात्र मिलाउन थालिरहे। उसले मेरो अनुहारतिर नहेरी अत्यन्त भर्राएको स्वरमा भन्यो, भाउजू मेरो ख्याल गर्न वास्ता गर्न तपाईँले छाडिदिनुहोस्, यसको अब यहाँ बेग्लै अर्थ लगाइँदो रहेछ। मलाई हेरेर अबदेखि तपाईँ नहाँस्नुहोस् भने म पनि हाँस्दिनँ। म तपाईँसँग अब यताउति घुम्न सिनेमा हेर्न पनि जान्न। सबले शङ्का गर्न थालेपछि, साँच्ची भाउजू मलाई वास्ता गर्न छाडिदिनुहोस्, तपाईँ मलाई जस्तो छ उस्तै रहन दिनुहोस्। म उसको केही ख्यालै नगरे चाहिँ मधुरतापूर्वक मुसु मुसु हाँसिरहेकी थिएँ। समुद्रमान मेरो मुस्कानले छटपटाउँदै थियो। ऊ उठेर जान चाहन्थ्यो तर बसेको बसै थियो। बिचराको अनुहार विवर्ण थियो, आचरण पागलको जस्तो असन्तुलित ज्यादै पीडित थियो। मैले कसलाई यातना दिन थालिरहेछु सम्झन सकिनँ, दाजु चाहिनेलाई कि भाइलाई। म उसलाई हेरेर आफूतिर तान्नको खातिर उत्तेजक ढङ्गले हाँसि नै रहेको थिएँ। त्यसवकत समुद्रमा अति तडफडाएर चिच्याउन थाल्यो। भाउजू मलाई हेरेर यसरी नहाँस्नुहोस् भनेको, त्यसरी नहाँस्नुहोस्, म त्यो हाँसो सहन सक्दिनँ। अनि विचित्रसँग ऊ आफ्नो कञ्चर दुवै हत्कलाले समाएर आवेगलाई सम्हालेर बस्न थाल्यो। ऊ पनि मेरो सौन्दर्यले अति मोहित भएर छटपटाइरहेको थियो। यो मैले चाल पाएँ, यसैले उठेर म उसको नजिकै गएँ। म उसलाई सुमसुमाउन थालेँ, तर ऊ अलिक पन्छिँदै झन् आवेगमा भन्न थाल्यो, भाउजू मलाई नछुनुहोस् भनेको, मलाई केही नगर्नुहोस्, केही पनि नगर्नुहोस्, म जस्तो छु उस्तै रहन दिनुहोस्। म तपाईँको उप पाप चिताउन सक्दिनँ, पाप गर्न सक्दिनँ, त्यस्तो शङ्का पनि हुन दिन सक्दिनँ। तपाईँ मलाई नछुनुहोस्। पाप? म एकछिन चुप लागेँ। उसको मानसिक भावना त्यहाँसम्म उत्तेजित भइसकेको थियो। मेरो स्पर्शले उसको शरीरमा कामोद्दीपन गरिदिन्थ्यो। यो छटपटीबाट ऊ मुक्ति चाहन्थ्यो, यो अनुचित बासना र कामुकताबाट अलगिन चाहन्थ्यो। हाहाकार काबुमा ल्याउन नसकी ऊ आफैसँग तर्सिरहेको थियो। मैले त्यसभन्दा बढी उसलाई अझ उत्तेजित गर्न र लोभ्याउन आफ्नो अभिनय जारी राखेको भए। उसले मलाई अकस्मात आलिङ्गन गरेर आफ्नो पुरुषत्वको लक्षण देखाउँथ्यो र त्यसपछि ऊ पशुपत हुन्थ्यो। मलाई थाहा थियो सामाजिक मान्यतालाई अज्ञानपूर्वक उल्लङ्घन गर्दा ऊ त्यस्तोसम्म हुन सक्दथ्यो या ऊ भाग्दथ्यो। त्यसैले धैर्यतापूर्वक बिस्तारै मैले भने, तिमीले तर्सनु पर्दैन, तिम्रो दाजुसँग म मुकाबला गरौँला, उसको म विवाहिता स्वास्नी होइन। तिमीलाई पनि थाहा छ तिमीले डराउनु पर्दैन, पाप त्यो गर्नु पऱ्यो म गरौँला, तिमीले कुनै पनि पाप गर्नु पर्दैन। तिमी मसँग अहिले जस्तो सम्बन्ध छ उस्तै राख, ल हाँस न अझ, किन ठुस्केको? समुद्रमान आफ्नो आवेगले गर्दा शिथिल भइसकेको थियो, तैपनि उसले खल्लो हाँसो हाँस्यो र आफैसँग लज्जित थियो। मैले बहुतै सन्तुष्ट भए चाहिँ देखाएँ। मेरा कानमा रातभरि विचार समुद्रमानको पीडाले कराएको, भाउजू भाउजू भनी चिच्याएको आवाज गुन्जिरहेको थियो। उसले त्यसै दिन राम्ररी चेत पाएको होला होला कि ऊ कुन बाटोतिर लागिरहेछ, समाजले नमानेको अनुचित ठहराएको पापतिर। म उसलाई त्यहाँसम्म तानेर लैजान चाहन्नथेँ, तर उसको त्यस चेतनालाई अरूहरूको शङ्का र मेरो सौन्दर्यको तृप्तिले सल्काइसकेको थियो। म त्यसलाई बिस्तारै रोक्न चाहन्थेँ र दुःख दिन चाहन्नथेँ। तर म विकृत नारी, अरूहरूको यातनामा सन्तुष्टि पाउन थालेकी षड्यन्त्रद्वारा कसैको बनिएकी स्वास्नी, अस्वीकार गर्दा गर्दै स्वीकार गरे चाहिँ आएकी मिथ्या विवाहिता नारी, मेरो छटपटी र सुन्दर भविष्यको कसैले ख्यालै गरेनन्, म मात्रै कसरी अरूको ख्याल गर्न सक्थेँ? म त्यस दिनदेखि झन उत्तेजित पाएँ। यही कुराबाट सबलाई यातना दिइदिई ध्वंस गर्नतिर लम्किहालेँ। मेरो आफ्नो बर्बादीको मलाई कुनै महत्त्व थिएन, म त्यसै बर्बाद थिएँ। म सुखको खोजीमा थिइनँ, दुःखै दुःखको खोजमा थिएँ। यसरी यातनाको श्रृङ्खलालाई मैले झन दृढ र क्रूर भएर लम्ब्याउन थालेँ। छोडिनँ, बिचरा समुद्रमान मेरो औजार भइरहेको थियो। मैले उसको दाजुको निमित्त खडा गरिदिएको मिथ्या प्रतिद्वन्दी, म उसको निष्कपट सरल हृदयलाई बराबर सम्झदा कुनै हालतमा पनि दुःख दिन चाहन्नथेँ। तर परिस्थिति बस विवश थिएँ। उसको माध्यमद्वारा म आफू सफल भइरहेकी थिएँ यातना दिन र बदला लिन। तर दाजु र भाइको बीचमा यसपछि प्रकट रूपमा बराबर भनाभन पनि सुरु भयो। मेरो विषयलाई लिएर ती कुराहरू उठ्दैनथे, तर घरका अन्य समस्याहरूको सम्बन्धमा ती झगडा उठे तापनि त्यसको केन्द्रस्थलमा झगडाको बिउ र उत्तेजनाको कारण म नै हुन्थे, त्यो मलाई थाहा थियो। त्यसपछि मैले रत्नमानको एकदम मुकाबिला गरे जाँ गरी समुद्रमानलाई लिएर यताउति घुम्न जान थालेँ। मन नलगाई फिल्म हेर्न पनि गएँ। खुब प्रसन्न जैँ आफूलाई देखाउन थालेँ। समुद्रमान पनि एक दुईचोटि दाजुसँग घरेलु समस्यामा अल्झिनु परेकोले चिडिएर उसँग विद्रोह गरे जैँ आफूलाई बलवान साबित गर्न मसँग आउँदै थियो। ऊ र उसको मनमा द्वन्द्व मच्चिरहेको छ भन्ने कुरा चाल पाएथे। बेला बेला ऊ तर्सन्थ्यो, बाहिरका मानिसहरूको आँखा बचाएर हिँड्थ्यो र सकभरमाबाट पन्चिन खोजिरहन्थ्यो। नैतिकता र अनैतिकताको समस्याले उत्तर फटाइरहेको थियो। आफ्नो दाजुप्रति उसको स्नेह र श्रद्धा थियो, त्यसमा आँच पर्न दिन ऊ चाहन्नथ्यो। तर मलाई पनि तोड्न ऊ तर्सन्थ्यो, त्याग्न हस्कन्थ्यो। आफ्नो आवेग र कामेच्छाले उसलाई कतातिर तान्दैछ त्यस चेतलाई ऊ दबाउन पनि सक्दैनथ्यो। यस्तो मानसिक सङ्घर्षको अवस्थामा बिचरा कोमल र सरल समुद्रमान कसरी स्वाभाविक अवस्थामा रहन सक्थ्यो? बराबर ऊ तडफडाएर मलाई भनिरहने गर्थ्यो, भाउजू तपाईँ नहाँस्नुहोस्। मेरो अङ्ग प्रत्यङ्ग र सौन्दर्यले ऊ साँच्चैकै जलिरहेको हुन्थ्यो। मेरो मुस्कानले भस्म भए चाहिँ कल्पिरहन्थ्यो। ऊ आफूलाई बल जबरजस्ती दबाइएको हुन्थ्यो र त्यसपछि आफै लज्जित भएर रातो मुख लाउँथ्यो र भाग्ने चेष्टा गर्थ्यो। मेरो रूपले पनि उसलाई जलाउन थालिरहेको थियो। बिचरालाई मैले आफ्नो मिथ्या आचरण र व्यवहारद्वारा, कुशल अभिनय र स्वाङद्वारा त्यस हदसम्म उचालिसकेकी थिएँ जसबाट उसले दुःख र यातना सिवाय अरू केही पाउँदैनथ्यो। उसको आधारबाट जुन बदलाको योजना मैले सञ्चालन गरिसकेँ, भावुकतामा आएर म कसरी त्यसलाई छोड्न सक्थेँ? त्यस्ताका झन्म उच्छृङ्खल झैँ भएर रत्नमानको सामिप्यमा उसँग खुब प्रेमपूर्वक मिठो स्वरमा कुराकानी गर्थे। हातको इसाराले, आँखाको कटाक्ष र अनुहारको हावभावले यो साबित गर्न बसे झैँ देखाउँथे कि म समुद्रमानलाई वास्तवमै प्रेम गर्दैछु र रत्नमान सिंहलाई एकदम घृणा। यस्तै अवस्थामा एक दिन रत्नमान सिंह रिसको आवेगमा झोकिएर मतिर आइपुग्यो। म कोठामा थिएँ। ऊ भर्खर आफ्नो भाइसँग झगडा गरेर आएको रहेछ। त्यसकै उत्तेजनामा उसले मसँग कसेर रिसाउँदै बोल्न पनि सक्यो। रिसमा उसले भन्यो, तिमीलाई थाहा छ यो घर मेरो हो, यहाँ मेरो हुकुम चल्छ, म जे भन्छु त्यसै हुन्छ, तिमी मनपर्दो यहाँ गर्न पाउँदिनौ, मसँग नसोधी यो ढोकाबाट बाहिर पनि पाइला हाल्न पाउन्नौ, तिमी कसैसँग घुम्न सिनेमा हेर्न जान पाउन्नौ, बुझ्यौ? मैले पनि रिसलाई दबाउँदै केही बेर सुनिरहेँ र अकस्मात मेरो घृणाको सीमा लाग्यो। रिसमा म जुरुक्क उठेर रन्केर भन्न थालेँ, कोसँग बोलिरहनु भएको छ, थाहा पाउनुभयो तपाईँले? म तपाईँकी विवाहिता स्वास्नी होइन, बुझ्नुभयो? यहाँ किन आएकी छु म तपाईँलाई थाहा छ? म यहाँ जे गर्छु कसैले रोक्ने हक छैन, मन लागेको गर्छु, घुम्छु, हेर्छु, जोसँग पाए उसैसँग हिँड्छु, मलाई रोक्ने को तपाईँ? ल तपाईँ अहिले यस कोठाबाट निक्लिहाल्नुहोस्, यहाँ पस्ने हक छैन तपाईँको, म तपाईँलाई घृणा गर्छु, बुझ्नुभयो? त्यसपछि एकदम झोकिएर रिसाउँदै मलाई पिट्न हमला गर्दै रत्नमान मेरो सामुन्ने उफ्रेर आइपुग्यो र मैले पनि उत्निखेरै अकस्मात कोखामा रहेको चम्चमाउँदो छुरीलाई झिकेर हान्न तम्सिहालेँ र अगाडि बढ्दै भने, एक पाइला अगाडि बढ्नुभयो कि तपाईँ मर्नुभयो? म उसलाई त्यस वक्त साँच्चैकै मार्न तम्सेकी थिएँ। मलाई त्यस षड्यन्त्रकारीप्रति त्यस्तो विघ्न घृणा उत्पन्न भएको थियो तर रत्नमान डरले निलो भएर पछाडि हट्यो र कोठाबाट निस्कन खोज्दै थियो। मैले उसको मुखमा थुके चाहिँ गरी भने, कहाँ तर डर छेरो कहीँको, सुन्नुहोस् तपाईँसँग बस्दा म बेस्या हुन्छु, उसँग बस्दा नारी, भाग्नुहोस् यहाँबाट। म साँच्चैकै आफ्नो स्वरले आफै उन्मत्त हुँदै उसलाई छुरी लिएर लखड्दै ढोकासम्म पुगेँ। ऊ भाग्यो। समुद्रमाला मेरो कुरा थाहा भयो भएन, मैले थाहा पाइनँ। मैले पनि उसलाई बताउँदै बताइनँ। मैले उसलाई प्रेम गर्न सक्छु भन्ने कुरा मलाई नै पत्यार थिएन। म उसलाई आत्मसमर्पण गर्न सक्थेँ। बिचरा मलाई ऊ एक दयनीय बालक चाहिँ लाग्थ्यो। मेरो आत्माभिमान र महत्त्वाकांक्षाको वस्तु त्यो हुन सक्दैन थियो। यसैमा मलाई अफसोस छ। तर यो रत्नमानलाई यातना दिने झोकमा परेकी भए म आफूलाई त्यस हदसम्म पुर्याउन पनि बेर मान्दिन थिएँ कि यो निसन्देह सत्य हो। त्यसपछि मेरो र समुद्रमानको विषयको चर्चा त्यस घरबाट बिस्तार बिस्तारै टाढा फैलिन थाल्यो र केही दिनमा जताततै घनघन पनि सुरु भयो। रत्नमान सिंह त्यस दिनदेखि अत्यन्त घाइते भएको थियो। उसको अनुहार उत्रेर कालो भइसकेको थियो। म सन्तुष्ट थिएँ र उत्तेजित पनि भइरहेकी थिएँ। समुद्रमान एक दिन ज्यादै नै छटपटाएर मेरो कोठाभित्र पस्यो र भन्न थाल्यो, भाउजू मेरो विराम भए माफ गर्नुहोला, मैले यस घरमा बस्नु अब सबैलाई खतरा छ, म यहाँ अब बस्न सक्दिनँ। मैले कुनै आश्चर्य प्रकट नगरे चाहिँ बिस्तारै भने, तिमीलाई कसैले यहाँ नबस्नु भनेर आदेश दियो कि? एकछिन घोरिएर बहुतै सम्हालेर उसले बोल्यो, होइन, तपाईँलाई थाहा छ भाउजू, तपाईँको मेरो सबैको बदनामी बेइज्जती बाहिर हुन थालिरहेछ, दाईको मात्र होइन तपाईँको पनि मेरो पनि, मेरो र तपाईँको भित्रभित्र सम्बन्ध छ भनेर बाहिर बदनाम गर्न थालिरहेछन्। म तपाईँको बदनामी भएको हेर्न सक्दिनँ, म दाईको बदनामी भएको हेर्न पनि सक्दिनँ, बाहिर सबजना किन यसरी शङ्का गर्छन्? मैले उसको कुरा सुनेर मुसुक्क हाँसी मात्र दिएँ। होइन, तपाईँले पत्याउनु भएन भाउजू, उसले आश्चर्य मानेर सोध्यो। मैले जिस्किँदै झन् उसलाई उत्तेजित गर्न मुसुक्क हाँसेर भने, जोसुकैले शङ्का गरोस्, बदनाम गरोस्, हामीलाई के हुन्छ? म उसलाई मुग्ध गरी उत्साहित तुल्याउन विचित्रसँग हाँसिरहन थालेँ। ऊ मलाई त्यस्तो मनोदशामा देखेर तडफडाउन थाल्यो र मेरो सौन्दर्यले गर्दा उसको विचित्रको छटपटाहट पैदा भइरहेको थियो। ऊ आफ्नो मनोद्वेगमा काबू पाउन चेष्टा गरिरहेको थियो र उत्तेजित हुँदै भन्न थाल्यो, भाउजू तपाईँ त्यसरी नहाँस्नुहोस् भनेको, नहाँस्नुहोस्, म सहन सक्दिनँ। र आफूलाई उभिँदै सम्हालेर सलज्ज अनुहार लाएर भन्यो, भाउजू मलाई तपाईँ नउडाउनुहोस्, यो कुरा सत्य हो। ऊ त्यहाँबाट भाग्न चाहन्थ्यो। उसले मप्रति आकर्षण र मोह भएको कुरा मलाई पहिले नै थाहा थियो, तर बिचरा नैतिकताको सीमा अतिक्रमण गर्न आत्तिएको थियो। विद्रोह सहज छैन पनि। त्यसरी आफूलाई टकटकाएर स्वाभाविक रूपमा सहानुभूतिपूर्ण स्वरमा मैले भने, हेर समुद्र, तिमी मेरो बदनामी र बेजतीको ख्याल नगर, तिम्रो दाईसँग मेरो वास्तवमा नै बिहे भएको भए, यसको सवाल उठ्थ्यो, अहिले त्यसको गुन्जाइस नै छैन, म कसैकी स्वास्नी पनि होइन, भएकी पनि छैन, फेरि बेजती र बदनामीको अस्तित्व नै कसरी? यसैले तिमीले यो घर छाडेर जानुभन्दा पहिले म जान सक्दछु, तिमी धन्दा नमान, फेरि तिम्रो र मेरो सम्बन्धै के छ र? अरूहरूले टिका टिप्पणी गरे भन्दैमा तिमी तर्सन्छौ कि भागेर तिमी केही नभएको मिथ्या कुरालाई सत्य झैँ साबित गर्दैन? यसैले तिमीले यो घर छोडेर जाने प्रश्न नै उठ्दैन, ल भन उठ्छ त। मेरो यस तर्कपूर्ण कुराले उसलाई कहाँ सान्त्वना दिन्थ्यो र? ऊ कसैसँग तर्सेको थिएन, बदनामी र बेजतीसँग पनि तर्सेको थिएन, ऊ आफैसँग तर्सिरहेको थियो। म प्रतिको अनुचित आकर्षणले ऊ यातना पाइरहेको थियो। सौन्दर्य र अनुराधाको अभिनय कहाँसम्म भीषण हुन सक्छ? मैले त्यस वखत त्यसको वेगलाई अनुभव गरेँ। समुद्रमान केही बेर छटपटाइरह्यो र बिस्तारै आत्तिएर बोल्यो, भाउजू तपाईँले दाइलाई यसरी छोड्नुभयो भने के हुन्छ थाहा छ? अहिले नै उहाँको त्यस्तो अवस्था छ, देख्नु भएन? उहाँ सुकेर काठ भइसक्नुभयो, अनुहार हेर्नुहोस् त। यस्तै भयो भने उहाँले आत्महत्या गर्नुहुन्छ। आत्महत्या गर्नुभयो भने म यसैले यहाँ बस्न चाहन्न। तपाईँसँग कतै नगएको कारण पनि यही हो भाउजू, यसैले म यहाँबाट भाग्न चाहन्छु। तपाईँको र मेरो सम्बन्ध नरहोस्। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ अनुराधाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता मंगलबार फेरि अनुराधाको सातौं श्रृंखला वाचन लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रुति सम्वेकको सट्टामा प्रकाश सामीको कार्यक्रम अजर अमर गीतहरूमा नारायण गोपाल विशेष प्रस्तुति सुन्नुहुनेछ। तबसम्मका लागि उत्पादन सहयोगी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।